यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पछिल्लो जनगणनाको प्रारम्भिक नतिजा अनुसार मुलुकको जनसंख्या करिब 2,92,00,000। सबभन्दा बढ़ी जनसंख्या वृद्धि दर भएको जिल्लामा भक्तपुर, कममा रामेछाप। राष्ट्रिय सभाका रिक्त 19 स्थानमा आज मतदान जारी। र रसियाले युक्रेनमाथि आक्रमण गरे। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई व्यक्तिगत नाकाबन्दी लगाउने अमेरिकाको चेतावनी। राष्ट्रिय जनगणना 2078 को प्रारम्भिक नतिजा अनुसार मुलुकको जनसंख्या 2,91,92,480 पुगेको देखिएको छ। राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको विवरण अनुसार प्रक्षेपित 3 करोड़ भन्दा करिब 8,00,000 कम हुनुपुगेको छ। अन्तिम नतिजामा यो विवरणमा सामान्य हेरफेर हुन सक्ने बताइएको छ। विक्रम सम्मत 2068 सालको जनगणनामा 2,64,94,504 जनसंख्या थियो। अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको जनसंख्या वृद्धि दर सबभन्दा बढ़ी र रामेछापको जनसंख्या सबभन्दा घट्दो दरमा रहेको पाइएको छ। आगामी 20 फागुनदेखि रिक्त हुने राष्ट्रिय सभा सदस्यको 19 सीटका लागि आज निर्वाचन हुँदैछ। प्रदेश 1मा 3, मधेस प्रदेशमा 2, बागमती प्रदेशमा 2, गण्डकी प्रदेशमा 3, लुम्बिनी प्रदेशमा 3, कर्णाली प्रदेशमा 3 र सुदूरपश्चिम प्रदेशमा 3 गरी 19 स्थानका लागि आज निर्वाचन हुन लागेको हो। मतदान बिहान 9 बजे शुरू भई अहिले 3 बजेसम्म हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो। निर्वाचनका लागि 8 मतदान स्थल र 14 मतदान केन्द्र तोकिएको छ। मध्य प्रदेशमा जारी रहेको राष्ट्रिय सभा चुनाव अवरोध गर्ने उद्देश्यले डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले मतदानका लागि आउने मतदाता चढ़ेको 8 सरकारी गाड़ीमा तोड़फोड़ गरेर क्षति पुर्याएको छ। राउतका कार्यकर्ताहरूले जनकपुर धामको पीड़ारी चोकमा लाठी ढुंगामोड़ा गरेर जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य अशोक यादवको गाड़ीमा तोड़फोड़ गरेका छन्। यसैगरी अन्य 7 गाड़ी तोड़फोड़ गरी क्षति पुर्याएका छन्। उनीहरूको तोड़फोड़का क्रममा सर्लाही जिल्ला हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद शाह र उपमेयर रेणुका पौडेल पनि घाइते हुनुभएको छ। कार्यकर्ताहरूले मतदान स्थल अगाडि मल देऊ भन्दै ठाउँ ठाउँबाट प्रदर्शन गरेका र कतिपय स्थानमा प्रहरीसँग झडप समेत भएको थियो। दुई पक्षका बीचमा झडप हुँदा राउतका 8 कार्यकर्ता तथा 4 प्रहरी घाइते भएका छन्। प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेको थियो। घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुर धाम सहित अन्य स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको छ। भारतको 73 गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उहाँको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको प्रगति र समृद्धिको कामना गर्नुभएको छ। त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवालले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज पठाउनु भएको सन्देशमा उहाँको सुस्वास्थ्य र सुखको कामनाका साथै भारतीय जनताको प्रगति र समृद्धिको कामना गर्नुभएको छ। त्यसैगरी परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले पनि आफ्ना भारतीय समकक्षी डाक्टर एस जयशंकरलाई शुभकामना सन्देश पठाउनु भएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदलिरहे। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशका उच्च पहाड़ी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। बाँकीमा कोरोना संक्रमणबाट थप 2 मृत्यु भएको छ। भेरी अस्पतालमा उपचाररत शुभकालिका 5 कालीकोटका 16 बालकको आज बिहान र मधुबन नगरपालिका वडा नम्बर 6 बर्दियाका 71 पुरूषको गैराती कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो। यो सँगै उपचारका लागि बाँकी आएका बाहिरी जिल्लाका 439 कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढ़िरहेका बेला कर्णाली प्रदेशमा भने सिटामोलको अभाव भएको छ। मानव जीवनका लागि आवश्यक दैनिक उपभोग्य वस्तुका साथै औषधिको अभाव देखिन थालेपछि स्थानीय प्रशासनले मुख्य बजारहरूमा औषधि पसलहरूको आकस्मिक अनुगमन शुरू गरेको छ। सुर्खेतबाट संवाददाता आकाश तारा भयो।
कर्णाली प्रदेशमा तेस्रो लहरको कोरोना भाइरस तीव्र रूपमा बढ़िरहेकै बेला बजारमा सिटामलको अभाव देखिन थालेको छ। बजारमा खाद्य वस्तु, औषधि लगायत दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव बढ्न थालेपछि सुर्खेत प्रशासनले बजार अनुगमन शुरू गरेको हो। जिल्ला प्रशासन कार्यालयले गरेको बजार अनुगमनका क्रममा अधिकांश औषधिका खुद्रा तथा होलसेल पसलमै सिटामलको अभाव रहेको पाइएको प्रशासकीय अधिकृत नन्दराम चौलागाईले बताउनुभयो।
अन्य खालको औषधि भेटिए, प्यारासिटामल नै कम देखिएको, बाहिर मिडियामा आए जस्तै यहाँ पनि सप्लायरसँग र मेडिकलहरूसँग अस्पतालहरूसँग एकदम न्यून रूपमा नै रहेको।
प्रशासनले अनुगमन गर्दा राम मेडिसिन डिस्ट्रिब्युटर एण्ड सर्जिकल सप्लायर्स र केडी फार्मेसीमा सिटामोल ब्रान्डको औषधि नै भेटिएन। दुवै सप्लायर्समा मात्र कोडोपार ब्रान्डको औषधि छ, जुन सिटामोलको मूल्य भन्दा 5 रुपियाँ बढी पर्छ। लागत बढी लाग्ने र मुनाफा कम हुने हुँदा उतैबाट सिटामोल उत्पादन कम्पनीहरूले नै माग भए पनि आपूर्ति गर्न नसक्दा बजारमा अभाव देखिएको सुर्खेत मेडिकल स्टोरका सञ्चालक एसआर पाण्डे बताउनुहुन्छ।
प्यारासिटामोलको अभाव हुनको कारण कम्पनीहरूले भने अनुसार त्यसको उत्पादन गर्दा रेट चाहिँ भन्दा धेरै लागत पर्छ अरे, त्यो कारणले गर्दा धेरै कम्पनीहरूले उत्पादन गरेका छैनन्। कसै कसैको चाहिँ छ, त्यो पनि थोरै उत्पादन गर्छन्, त्यो उत्पादनले चाहिँ पुर्याउन नसक्ने अभाव छ।
औषधि विक्रेताका अनुसार सिटामोल ब्रान्डको औषधि कोरोनाको दोस्रो लहरबाटै कर्णालीमा आउन छोडेको छ। सिटामोल अभावले भने उपभोक्ता एवं बिमारी 6 गुणा बढी मूल्य तिरेर कोडोपार औषधि किन्न बाध्य छन्। यही अवस्थालाई आधार बनाएर अब सरकारवाला बीच समीक्षा र तेस्रो लहरको कोरोना महामारीको प्रतिकार रोकथाम तथा नियन्त्रणको योजना निर्माण गरी प्रभावकारी रूपमा अघि बढ्न जरूरी देखिन्छ। आकाश तारा बयक, रेडियो नेपाल सुर्खेत।
कर्णाली प्रदेशमा सिटामोलको अभाव, यति हाम्रा संवाददाताको रिपोर्ट। अब अर्को विषय, अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अब घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व संकलनमा समेत सहज हुने बताउनु भएको छ। 70औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित एक समारोहका बीच भन्सार महसुलको विद्युतीय भुक्तानी ई पेमेन्ट प्रणालीको आज शुभारम्भ गर्नुहुँदै अर्थमन्त्री शर्माले सो कुरा बताउनु भएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता लिएको बताउनु भएको छ। पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले धर्मशाला भाडामा दिँदा मिल्लेमतो भएको जनाउँदै फिर्ता लिनुपर्ने निष्कर्षसहित मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो। कोष र बतास समूह अन्तर्गतको होटल आनन्द प्रालीबीच सम्झौता भएर पशुपति धर्मशाला सञ्चालनमा आएको थियो। कोषले निर्माण गरेको संरचनामा बतास समूहले महँगो मूल्य लिँदै होटलका रूपमा धर्मशाला सञ्चालन गर्दै आएको आरोप लागेको थियो। सो आरोपपछि मन्त्री आलेले सो धर्मशालाको अनुगमन पनि गर्नुभएको थियो। अनुगमनका क्रममा धर्मशाला निर्माण गर्दा र सम्झौता भए बमोजिम सैयाको संख्या र दर रेट फरक पारेको, कोषलाई बुझाउनुपर्ने भाडा नबुझाएको, धर्मशालामा विभिन्न कार्यालयहरू राखेको, कोषको स्वीकृति बिना धर्मशालामा विभिन्न संरचनाहरू निर्माण गर्ने जस्ता कार्य गरेको पाइएको थियो। पाँचथरको फिदीमा रहेको खेल मैदानको पुननिर्माणको काम रोकिँदा खेलकुदका गतिविधि प्रभावित भएका छन्। खेल मैदान निर्माणको जिम्मा पाएको कम्पनी किरातेश्वर कन्स्ट्रक्सन एण्ड ड्रिलिङले भने भुक्तानी नपाएका कारण काम अघि बढ़न नसकेको दावी गरेको छ। पाँचथरबाट संवाददाता दुर्गा खनाल।
मैदानको पर्खाल भत्किएपछि लथालिङ्ग बनेको खेल मैदानको पुननिर्माण कार्य राष्ट्रिय खेलकुद परिषदको 10,63,00,000 लागतमा 2077 साल माघदेखि शुरू भएको थियो। भुक्तानी नपाएर काम स्थगित गरेको र भुक्तानी पाए काम अगाडि बढ़ाउने निर्माणको जिम्मा पाएको कम्पनी किरातेश्वर कन्स्ट्रक्सन एण्ड ड्रिलिङका प्रतिनिधि सुरेश कुमार काफले बताउनुहुन्छ।
राष्ट्रिय खेलकुद विकास परिषदले दिनुपर्ने पेमेन्ट नभएपछि मलाई चक्कस पर्यो, पैसा आएमा स्ट्रक्चर सकेर बैशाख भरिमा काम बुझाउँथे।
कमसल सामग्री प्रयोग गरेको भन्दै उजुरी परेकाले काम रोकिएको र मुद्दा चाँडै मिलाएर निर्माण कार्य सम्पन्न गर्नुपर्ने जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष शान्ति राई बताउनुहुन्छ।
मुद्दा परेको हुनाले यो खेलकुद मैदान निर्माण कार्य स्थगित भएको छ, यसले गर्दाखेरि सिङ्गो खेल क्षेत्रलाई धेरै असर परेको छ। यसलाई छिटो टुङ्गो लगाएर निर्माण कार्य सम्पन्न भएदेखि यहाँ पाँचथर जिल्लाको खेल क्षेत्रलाई अगाडि बढाउनको लागि सहज हुन्थ्यो।
जिल्लाकै सर्वाधिक फुटबल प्रतियोगिता 2 वर्षदेखि सञ्चालन हुन सकेका छैनन्। खेल मैदानको पुननिर्माणको काम चाँडै सम्पन्न गरी खेलकुदका गतिविधिहरू नियमित गर्नुपर्ने सरोकारवाला र फुटबल प्रेमीको माग छ। दुर्गा खनाल, रेडियो नेपाल, पाँच थर।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G।
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको फोर्जी
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको फोर्जी आफ्नो भन्य आफ्नै हो जी नेपाल टेलिकमको फोर्जी
नेपाल टेलिकम राष्ट्रको संचार.
अब बाँकी समाचार. जंगली हात्तीको आक्रमणबाट झापाको दमक तीन दुम्सीमा गैराती एकजनाको मृत्यु भएको छ. हात्तीको आक्रमणबाट दमक तीन गोलाठारका 62 वर्षीय गणेश अधिकारीको मृत्यु भएको वडा अध्यक्ष नवीन बरालले जानकारी दिनुभयो. मकै लगाएको खेतमा पानी हाल्न कुलोमा गएका बेला अधिकारीलाई हात्तीले आक्रमण गरेको थियो. अब अन्तर्राष्ट्रिय प्रसंग. अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाली युक्रेनमाथि आक्रमण गरी रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन विरूद्ध व्यक्तिगत नाकाबन्दी लगाउने चेतावनी दिनुभएको छ. राष्ट्रपति बाइडेनले रसियाली युक्रेनलाई कब्जामा लिने प्रयास गरी विश्व जगतबाट नसोचेको परिणाम सामना गर्नुपर्ने बताउनुभयो. रसियाले भने युक्रेनमा आक्रमण गर्ने आफ्नो कुनै योजना नरहेको भन्दै पश्चिमा राष्ट्रहरूले युक्रेनमा तनाव भड़काउन मात्र खोजेको प्रतिक्रिया दिएको छ. तर रसियाले युक्रेनी सीमानामा आफ्ना 1,00,000 सैनिक परिचालन गरेको छ. र चीनले बेजिङमा हुने शीतकालीन ओलम्पिक्सका सहभागीहरूका लागि कोविड मापदण्डहरू खुकुलो बनाउने भएको छ. चीनमा कोरोना संक्रमण बढ़िरहेका बेला पनि सरकारले यस्तो कदम चालेको हो. अहिलेसम्म 3,000 सहभागी बेजिङमा आइपुग्दा 106 जनामा मात्र कोरोना संक्रमण देखिएको छ. ओलम्पिक्स खेल परिसर बाहिर चिनिया नागरिकहरूका लागि भने कोविड विरूद्धका कड़ा प्रतिबन्धहरू कायम राखिएका छन्. अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि. पछिल्लो जनगणनाको प्रारम्भिक नतिजा अनुसार मुलुकको जनसंख्या करिब 2,92,00,000. सबभन्दा बढ़ी जनसंख्या वृद्धि दर भएको जिल्लामा भक्तपुर कममा रामेछाप. राष्ट्रिय सभाका रिक्त 19 स्थानमा आज मतदान जारी. र रसियाले युक्रेनमाथि आक्रमण गरी रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई व्यक्तिगत नाकाबन्दी लगाउने अमेरिकाको चेतावनी. रेडियो नेपालबाट 3 बजेको समाचार सकियो. अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ. हस्त नमस्ते.